الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سلسلہ اشرفیہ کے بانی تارک السلطنت محبوب یزدانی حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی رضی اللہ عنہ ونور اللہ مرقدہ کا عرس مبارک کل سے کچوٹے شریف ضلع فیض آباد میں اور پرسوں سے یہاں درگاہ علی اشرفیہ میں شروع ہو رہا، اور اسی طرح جہاں جہاں بھی سلسلہ اشرفیہ سے تعلق رکھنے والے پوری دنیا میں لوگ موجود ہیں، اپنے اپنے مقامات پر مخدوم سمنانی کے عرس مبارک کر رہے ہیں اور اپنے اپنے انداز میں بارگاہ مخدومی میں ہدیہ عقیدت اور محبت پیش کر رہے ہیں. ہم بھی کیونکہ ان کی غلامی میں ہیں، اس لیے یہ مناسب معلوم ہوتا ہے کہ اس موقع پر ان کی حیات و تعلیمات، کرامات، ان کے مراتب اور دیگر چیزوں کا ذکر کیا جائے جو ایک اس نشست میں تو ناممکن ہے، لیکن اس بحر زخار کے چند قطرے آپ کے سامنے پیش کروں. وما توفیقی الا باللہ العلی العظیم. سلاسل طریقت میں بے شمار بزرگان دین گزرے جنہوں نے عبادت و ریاضت، تقوی و پرہیزگاری، مجاہدہ، چلہ کشی، ان تمام چیزوں کے ذریعے درجات، مقامات طے کیے. اور دو بزرگ ایسے ہیں جنہوں نے ترک سلطنت کیا، ایک حضرت ابراہیم ادہم بلخی رحمت اللہ علیہ جو بلخ کے بادشاہ، اور دوسرے ہمارے مخدوم سلطان سید اشرف جہانگیر سمنانی رحمت اللہ علیہ جو سمنان کے بادشاہ. سمنان ایران کی ایک ریاست خراسان، اس کے قریب شہر سمنان، اس زمانے میں ایک بہت بڑی ریاست تھی. آپ کے والد ماجد سلطان سید ابراہیم رحمت اللہ علیہ اس ریاست کے شہنشاہ تھے، اور اس کی پوری تاریخ ہے، نہ صرف والد ماجد بلکہ آپ کے دادا، پر دادا، ایک پورا سلسلہ ایک چلا رہا. اس کو سلطنت نور بخشیہ کہا جاتا. اگر میں اس تفصیل میں جاؤں تو ایک بہت لمبا وقت اس کے لیے درکار ہے، ہم صرف آپ کے والد ماجد سے شروع کرتے ہیں. ان کا نام تھا سلطان سید ابراہیم رحمت اللہ علیہ، سلطنت سمنان کے شہنشاہ، اور والدہ محترمہ کا نام سیدہ ختیجہ بیگم رحمت اللہ تعالی علیہا. دونوں نہایت نیک، متقی، پرہیزگار، پوری رعایا میں کسی کو کوئی تکلیف نہیں، امن و سکون کے ساتھ سب رہ رہے ہیں. سلطان سید ابراہیم رحمت اللہ علیہ کے یہاں دو یا تین صاحبزادیاں ہوئیں، کوئی اولاد نرینہ نہیں. ہر شخص چاہتا ہے کہ میرا کوئی جانشین ہو، میرا کوئی ولی عہد ہو، میرا بیٹا ہو. اولاد نرینہ کی خواہش ہر آدمی کے دل میں، اور اگر وہ آدمی کسی سلطنت کا سلطان ہو، کسی ملک کا شہنشاہ ہو، تو یہ خواہش شدت کے ساتھ پیدا ہوتی کہ میرے بعد اس سلطنت کا وارث کون ہوگا، میرا ولی عہد، میرا جانشین کون ہوگا. اسی فکر میں تین صاحبزادیوں کے بعد آٹھ سال تک کوئی اولاد نہیں. روتے رہے، گڑگڑاتے رہے، اللہ تبارک و تعالی کی بارگاہ میں دعا کرتے رہے، سلطان ابراہیم اور حضرت سیدہ ختیجہ بیگم، دونوں کو شدید خواہش. اللہ تبارک و تعالی کی شان یہ ہے، دیتا خود ہے لیکن دیتا ہے ولیوں کے وسیلے سے. اپنے محبوبوں کے وسیلے سے. دینے والا وہی ہے. یہ جو لوگ ہم پر شرک کا فتویٰ لگاتے ہیں کہ مزاروں سے مانگتے ہیں, ولیوں سے مانگتے ہیں, نبیوں سے مانگتے ہیں, یہ بے وقوف ہیں. ہمارا بھی عقیدہ یہ نہیں. دینے والا اللہ ہے, ذریعہ رسول اللہ صلی اللہ علیہ وسلم. دینے والا اللہ ہے, ذریعہ ولی اللہ. 8 سال تک اولاد نہیں ہوئی, روتے رہے, گڑگڑاتے رہے. شہر سمنان میں ایک مجذوب تھے, ان کا نام بھی ابراہیم اور حضرت مخدوم پاک کے والد کا نام بھی سلطان سید ابراہیم. مجذوب جو ہے ہر وقت جذب کی کیفیت میں رہتا, اس کو اپنا ہوش نہیں, اٹارک تجلیات ربانی اس پر ظاہر ہو رہی, اسی میں گم ہے. لیکن یاد رکھو, مجذوب کی زبان تلوار کی کاٹ ہے, جو اس کی زبان سے نکل گیا وہی ہو گیا. اسی لیے منع کیا کہ مجذوب کے پاس مت بیٹھو. اگر اس کے پاس بیٹھے خوشی کے عالم میں ہے, اس نے کہا جا تیرا بیڑا پار ہو گیا, حقیقت میں ہو گیا. اور اگر وہ غیظ و غضب کے عالم میں ہے, جلال کے عالم میں ہے, اور کوئی بات زبان سے نکل گئی, بیڑا ہی غرق ہو گیا. جو زبان سے نکلا ہو. تو مجذوب ابراہیم شہر سمنان میں رہتے تھے, لوگ جانتے تھے مجذوب ہیں. سلطان سید ابراہیم اور ان کی ملکہ حضرت خدیجہ بیگم دونوں نماز فجر سے قبل, تہجد کی نماز ادا کرنے کے بعد اپنے مصلے پر بیٹھے, اچانک دیکھا کہ مجذوب ابراہیم داخل ہوئے. اب ایسے وقت میں کسی کا محل میں داخل ہونا اور خاص بادشاہ کے کمرے میں داخل ہونا ناممکن بات. پہرہ لگا ہوا ہے, سپاہی ہیں, پہرے دار ہیں, سب کچھ ہے. انہوں نے مڑ کے دیکھا, ابراہیم مجذوب موجود. سمجھ گئے کہ بات کچھ اور ہے. اتنے پہرے کے باوجود اچانک ان کا داخل ہو جانا یہ ان کی کرامت ہے. ہاتھ باندھ کے کھڑے ہوئے, عزت احترام کے ساتھ ان کو لائے اور اپنے تخت پر بٹھا دیا, اور دونوں ہاتھ باندھ کے کھڑے ہوئے ان کے سامنے. اب مجذوب ابراہیم نے پوچھا سلطان سید ابراہیم سے, کیا چاہتے ہو, کیا خواہش ہے؟ کہ حضور آپ جانتے ہیں کیا خواہش, آپ کو روشن ہے. فرمایا اچھا, اولاد ندینہ چاہتے ہو, بیٹا چاہتے ہو, جاؤ تمہیں عطا کر دوں. ٹھیک. اس کے بعد اٹھے, جب یہ آگے چلے تو یہ پیچھے ہاتھ باندھ کے چلے جا رہے. سلطان ابراہیم مجذوب ابراہیم کے پیچھے چلتے چلتے پھر پیچھے مڑ کے دیکھا, کہا ایک بیٹا تو لے لیا, اب اور کیا چاہیے, ایک اور چاہیے, جاؤ ایک اور دے دی. اب تمہارے یہاں ایک نہیں دو بیٹے ہوں گے, دو. ٹھیک, خوشخبری مل گئی. اور اسی رات سرور کائنات نبی پاک علیہ الصلوۃ والسلام تشریف لائے. خواب میں سرکار کی زیارت ہوئی اور سرکار دو عالم علیہ الصلوۃ والسلام نے بھی خوشخبری دے دی. فرمائے ابراہیم, اللہ تبارک و تعالیٰ تجھے ایک فرزند عطا فرمائے گا اور اس کا نام سید اشرف رکھنا. اور بعض روایت میں یہ آیا کہ آپ نے بھی دو فرزندوں کی بشارت دی, مختلف روایتیں. نام بھی تجویز فرما دیا. مخدوم سمنانی کی ولایت کے لیے یہی بات کافی ہے کہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے بشارت دے دی, نام بھی رکھ دیا. تو اشرف نام رکھا ہوا یہ مخدوم صاحب کا ہے. مخدوم صاحب کا جو نام اشرف رکھا, حضور علیہ الصلوۃ والسلام سرکار کی زبان سے نکلا, وہی نام رکھ دیا گیا. اب دو بشارتیں مل گئی اور دونوں قوی بشارتیں, ایک مجذوب کی اور سب سے بڑی حضور پر نور علیہ الصلوۃ والسلام. تو جب اتنی بشارتیں مل جائیں تو پھر تو اولاد نرینہ کا ہونا یقینی, خوش ہو گئے. آثار ولادت ہوئے, وقت مقررہ پر ولادت ہوئی, پورے محل میں جشن منایا گیا, خوشی ہوئی, بادشاہ کے ولی عہد ہوا. نام کیا رکھیں؟ نام تو سرکار نے پہلے ہی رکھ, نام سید اشرف رکھ, وہی نام رکھ دی. اب اتنے عرصے کے بعد ولی عہد, کتنے ناز و نعم کے ساتھ ان کی پرورش کی. جب ذرا کچھ پڑھنے کے قابل ہوئے, پوری شان و شوکت کے ساتھ تسمیہ خوانی ہوئی, بسم اللہ شریف ہوئی, پہلے استاد آپ کے حضرت عماد الدین تبریزی رحمت اللہ علیہ، مخدوم سمنانی کے پہلے استاد، پڑھنا شروع کر دیا، اور ذہانت اور فطانت کا یہ حال تھا کہ صرف 7 سال کی عمر میں قرآن پاک 7 قراءت کے ساتھ حفظ کر لیتا، 7 سال کی عمر میں اتنے ذہین. ظاہر ہے اللہ تبارک و تعالیٰ نے خدا داد صلاحیتیں پہلے ہی عطا فرما دی. جس کو کچھ بنانا ہوتا ہے اللہ رب العالمین پہلے ہی صلاحیتیں عطا کر دی. بلکہ ہم تو یہ کہتے ہیں وہ بن کر آتا ہے، یہاں آ کر نہیں بنتا، پہلے سے بن کر آتا ہے، یہاں صلاحیتیں اجاگر ہوتی. 7 سال کی عمر میں 7 قراءت کے ساتھ قرآن مجید فرقان حمید حفظ کر لیا، اور 14 سال کی عمر میں تمام علوم متداولہ، علم حدیث، علم فقہ، علم تفسیر، علم منطق، علم فلسفہ، جتنے بھی علوم تھے سب حاصل کر لیا. 14 سال کی عمر بالکل عامل، عالم باعمل ہو گئے، صوفی کامل ہو گئے. لیکن دل میں ایک بے چینی ہے، بے قراری ہے. اب غور کرو کہ بادشاہ وقت کو کیا پریشانی، ایک حکم پر سب کام ہو رہا، جب نکلتا ہے بادشاہ تو ہزاروں پروٹوکول کے لیے سپاہی موجود ہیں، وزراء عمرا سارے موجود ہیں. لیکن یہ سب ہونے کے باوجود مخدوم سمنانی کے دل میں ایک بے چینی، بے قرار. 15 سال کے ہوئے والد محترم کا سایہ سر سے اٹھ گیا، وصال ہو گیا، سلطان سید ابراہیم رحمت اللہ علیہ وصال فرما. اب 15 سال کی عمر میں تخت سمنان پر رونق افروز. 15 سال کی عمر کیا ہوتی، نوجوانی کا عالم ہے، نہ کوئی تجربہ ہے نہ کچھ ہے. برابر کی ایک ریاست کے بادشاہ نے دیکھا یہ 15 سال کا نوجوان سلطنت سمنان پر بیٹھا ہے، تخت سمنان پر، چلو حملہ کریں اور اس پہ قبضہ کر لیں. اس نے اپنی فوجیں لگا دی جنگ کے لیے. وہ ذرا عمرا نے میٹنگ کی کیسے اس سے مقابلہ کیا جائے. تو جتنے وہ ذرا تھے، عمرا تھے، بڑی عمر کے تھے اور تجربے کار سپہ سالار، انہوں نے آپس میں مشورہ کیا کہ ہمارے بادشاہ کی عمر تو کم ہے، یہ تو 15 سال، نہ کوئی تجربہ ہے، نہ جنگ کا تجربہ ہے، نہ سلطنت کا تجربہ، ایسا کرو کہ ان کو محل میں بیٹھے رہنے دو، ہم جا کے لڑیں. انہوں نے کہا ٹھیک. یہ بات آپ کے کانوں تک پہنچ گئی، مخدوم سلطان سید اشرف جہانگیر سمنانی رحمۃ اللہ علیہ نے اسی وقت اپنا دربار منعقد کیا، جتنے وزراء عمرا تھے، سپہ سالار تھے، سب کو بلایا، فرمایا میری عمر کو نہ دیکھو، میرے نسب کو دیکھو، میری رگوں میں شہداء کربلا کا خون دوڑ رہا ہے، میں خود کمان کروں گا، خود جنگ لڑوں گا اور انشاءاللہ شکست فائز دوں گا. سب خاموش ہو گئے. مخدوم صاحب نے خود سپہ سالاری کے فرائض انجام دیے، ان سب کو ساتھ لیا لیکن خود کمان کی، ان کے حملے کا متوڑ جواب دیا اور فتح حاصل. تب وہ سمجھے کہ واقعی دیکھنے میں تو کم عمر ہے لیکن یہ تجربے میں ہم سے بھی زیادہ ہے، عقل و فہم میں ہم سے بھی زیادہ ہے، ذہانت اور فطانت میں ہم سے بھی زیادہ ہے، پوری رعایا میں امن ہے، سکون ہے. ایک آدمی حاضر ہوا، حضور میرے پاس 40 دینار تھے، میری کمر میں ایک پٹا تھا، اس میں نے رکھ دیے، میں سو گیا اور سو کے اٹھا تو دینار غائب. اب جو میرے ساتھی ہیں سب سے پوچھتا ہوں، سب انکار کرتے، قسمیں کھاتے. فرمایا سب کو بلا لو، سب کو بلا لیا. آپ نے سب سے پوچھا، سب نے قسمیں کھائی، ہم نے نہیں لیا، ہم نے نہیں لیا. فرمایا اچھا ٹھیک ہے. ایک آدمی کو بلایا، اس کے سینے پر ہاتھ رکھا، کچھ پڑھا، فرمایا جاؤ. دوسرے کو بلایا، اس کے سینے پر ہاتھ رکھا، کچھ پڑھا، فرمایا جاؤ. تیسرے کو بلایا، اس طرح بلاتے رہے. جو چور تھا جیسے ہی وہ آیا، اپنے سینے پر ہاتھ رکھا، فرمایا اسی کے پاس ہے، اسے لے لو. جب سپاہیوں نے تھوڑی سی سختی کی، اس نے ہاتھ جوڑ کر معافی مانگی، ہاں میں نے چوری کی. گویا آپ نظام سلطنت کو چلانے کے لیے اپنی روحانیت بھی استعمال کرتے تھے. 10 سال حکومت کی، एक दो साल नहीं, अगर किसी को एक दिन की हुकूमत मिल जाए वो छोड़ने के लिए तैयार नहीं होता। इख्तदार, इख्तियार, प्रोटोकॉल, सिपाही, सिक्योरिटी, हर चीज साथ है। जब निकलते हैं सारी चीजें साथ हैं, एक हुक्म पर हर काम हो रहा है। सोने के लिए बेहतरीन नरम गुदाज गद्दे हैं, बेहतरीन चीजें हैं, हर किस्म का दुनिया का ऐश्वर्य मौजूद, तो कैसे आदमी छोड़ दे। ये तो तजर्बा है सबका। कोई 11 साल के बाद गया तो कोई 10 साल के बाद गया, कोई 7 साल के बाद गया, छोड़ने के लिए तैयार नहीं, जबरदस्ती उतारना पड़ता है, पकड़ पकड़ के उतारना पड़ता है, क्या मार के उतारो या खींच के उतारो, उतारना पड़ता है, छोड़ने के लिए तैयार नहीं। इख्तदार जिसको मिल जाए, कहते जिस तरह भी हो तूल दे दिया जाए, मेरा इख्तदार तवील हो जाए। लेकिन मखदूम समनानी रहमतुल्लाह अलैह की ये शान थी कि 10 साल शहर समनान पर हुकूमत करने के बाद हुकूमत को तर्क कर फकीरी इख्तियार कर, 10 साल हुकूमत की। एक दिन रात में हजरत खिजर अलैहि सलाम की जियारत हुई। हजरत खिजर अलैहि सलाम ने फरमाया हिजाब तख्तो ताज को दूर कर दो और लज्जत वसल इलाही के लिए तैयार हो जाओ। ये तख्तो ताज ये बीच में हाइल है, जब तक ये दुनिया हाइल रहेगी वो मकाम मर्तबा नहीं मिलेगा। फरमाया ठीक है। सुबह उठते ही सबसे पहले अपनी वालिदा मोहतरमा के पास खिदमत में हाजिर हुए, सारा माजरा पेश कर दिया, मैं चाहता हूं सल्तनत अपने छोटे भाई को दे दे और मैं फकीरी इख्तियार करना चाहता हूं, मैं अल्लाह की राह में निकलना चाहता हूं। आज की कोई औरत होती तो वो कभी इजाजत नहीं देती, बेटा कहां जा रहे हो, किसके पास जाओगे, कहां रहोगे, कैसे खाओगे, कैसे पियोगे, ये ऐशो आराम छोड़कर तुम जा रहे हो। लेकिन नहीं, वो खुद वलिया थी और वली की मां थी और वली की बीवी थी और वली की बेटी भी थी। फरमाया इसी दिन का इंतजार तो मैं कर रही थी, इसी दिन का इंतजार मैं कर रही थी। क्यों? तुम्हारे नाना हजरत ख्वाजा अहमद यसवी रहमतुल्लाह अलैह ने मुझे ये बशारत दी थी कि तुम्हारे यहां एक फर्जंद होगा, वो शहर समनान पर 10 साल हुकूमत करेगा, फिर तरके सल्तनत करके फकीरी इख्तियार करेगा। मैं इसी दिन का इंतजार कर रही, जाओ मेरी तरफ से इजाजत है, अब इंशाअल्लाह हशर में मुलाकात होगी। लेकिन एक मेरी ख्वाहिश है वो पूरी कर दो। और ख्वाहिश क्या है? तुम अपने छोटे भाई को सल्तनत देकर जा रहे हो, अगर तुम ऐसे चले गए तो रियाया क्या सोचेगी, शायद दोनों भाइयों में लड़ाई होगी, छोटे भाई ने बड़े भाई को हटा दिया, तख्त पे कब्जा कर लिया। ऐसे नहीं जाओ, तने तनहा ना जाओ। जब तुम शहर समनान से निकलो तो वुजरा, उमरा, फौज, सुपे सरार, ये सब तुम्हारे साथ, ताकि देखने वाले देखें बादशाह किसी मुहिम पे जा रहा, किसी मुहिम के लिए बादशाह जा रहा। फरमाया ठीक है। जब आप शहर समनान से निकले, वजीर भी साथ हैं, उमरा भी साथ हैं, फौज के सुपे सालार, प्रोटोकॉल, सिपाही सब साथ हैं। जब शहर से बाहर निकल लिए, कुछ फासले पर पहुंचे, वजीरों से कहा तुम जाओ, उनको वापस कर दो, और आगे बढ़े जितने उमरा थे उनसे कहा तुम भी वापस जाओ, उनको वापस कर दो, और आगे बढ़े जो फौज के सुपे सालार थे उनको भी वापस कर दो। आगे बढ़ते रहे, एक एक को वापस करते रहे, आखिर में सिर्फ दो खादिम रह गए, दो। फरमाया तुम भी जाओ। नहीं हुजूर, हम तो आपके साथ रहें, जहां आप जाएंगे हम रहें। फरमाया भाई हमारी मंजिल अलग है, हमें अभी बहुत सफर करना है, हमारी मंजिल बहुत दूर है अभी, तुम नहीं चल सकते। नहीं हुजूर, हम चलेंगे। पीछे लग गए। अच्छा ठीक है चल। सफर करते रहे करते रहे, एक मकाम पर वो दोनों थक हार कर सो गए। आपकी कैफियत तो ये थी कि न दिन में सोना न रात में सोना और फिर सफर करना, खाने को मिले न मिले चले जा रहे, कभी रोजा कभी इफ्तार कभी सहरी कभी कुछ, एक अजीब कैफियत है। अब वो चल चल के थक गए, अब थक के पड़े तो उठने की होश ही नहीं। जब वो सो गए, आप उनको सोता हुआ छोड़ के आगे बढ़ गए। अब एक घोड़ा आपके साथ है और कोई नहीं, घोड़े पे सवार चले जा रहे। फिर ख्याल आया कि अल्लाह के रास्ते में जा रहा हूं, घोड़े की भी क्या जरूरत है, मैं खाऊं ना खाऊं मुझे ख्याल होता है पता नहीं इसने खाया नहीं खाया, इसको चारा डालना है, इसको पानी देना, जानवर है इसको ख्याल रखना। एक फकीर नजर आया, अपना घोड़ा उसको तोहफे में दे दिया, जाओ। अब पैदल जा रहे हैं, बिल्कुल ईरान से पैदल चले, कोई सवारी नहीं है, जो घोड़ा था वो भी फकीर को दे दिया। और वहां से चलकर पहली मंजिल भावलपुर के करीब अहमदपुर शर्किया एक इलाका है, वहां पर ऊंच शरीफ एक इलाका है, ऊंच शरीफ आज भी मौजूद। और वहां एक बुजुर्ग का मजार है, हजरत मखदूम जलालुद्दीन बुखारी जहानिया जहां गश्त रहमतुल्ला, उनका लकब इसलिए है जहानिया जहां गश्त के, उन्होंने भी पूरी दुनिया की सियाहत की। और वो किस मर्तबे के बुजुर्ग थे कि एक मर्तबा जब हरमैन शरीफैन हाजिर हुए जियारत के लिए और सरकार की बारगाह में हाजिर हुए, तो वहां जो सादात थे उन्होंने आपके नसब में शक किया, मखदूम जलालुद्दीन बुखारी रहमतुल्लाह के, आप सैयद नहीं हैं, आप औलादे रसूल नहीं हैं। फरमाया भाई मैं सैयद हूं, सही उन नसब सैयद हूं, मैं सरकार की औलाद नहीं, हम नहीं मानते। इन्होंने दलाइल दिए, उन्होंने इनकार कर दिया। फरमाया अच्छा चलो सरकार से पूछ लेते, इससे बड़ी कोई दलील होगी। अजीब अजीब शान के बुजुर्ग, चलो आका से पूछ ले हम उनका नसब है या नहीं, उनकी औलाद है या नहीं। वो बड़े हैरान हुए, सबके सब आ गए जारियों के पास, मखदूम जलालुद्दीन बुखारी रहमतुल्लाह अलैह जहानिया जहां गई, वहां खड़े हुए, अदब से खड़े होकर हाथ बांध कर अर्ज किया, सलात व सलाम अलैका या वालिदी, ए मेरे वालिद आप पे सलामती हो, सलात व सलाम अलैका या वालिदी, अंदर से आवाज आई वालेकुम सलाम या वलदी, ए मेरे बेटे तुम पे भी सलाम। उन्होंने वालिद कह के सलाम किया, उन्होंने बेटा कह के जवाब दे दिया, वो सब के सब कदमों पे गिर गए, बाकी आप सैयद। फरमाया अब यकीन आ गया। उस शान के बुजुर्ग मखदूम जलालुद्दीन बुखारी रहमतुल्लाह ताला अलैह, और उनकी करामत ये भी थी कि काफी दूर से उच्च शरीफ आ रहे थे, कोई सवारी नहीं मिली, एक दीवार पर बैठ गए, कहा चल हमें पहुंचा दे, वो दीवार ने चलना शुरू कर दी। वो दीवार आज भी उच्च शरीफ में मौजूद है, उसके चारों तरफ दीवार बना दी है, लेकिन वो दीवार मौजूद है, निशानदेही कर दी, ये वो दीवार है जिस पे बैठकर हजरत तशरीफ लाए। जो नहीं चल सके उसको चलाना ये बुजुर्गाने दीन का काम है, तो जो दीवारों को चला दे वो इंसानों को नहीं चला सकता, ये अल्लाह के नेक बंदों की शान। उस अजीम हस्ती के पास पहुंचे, सबसे पहले पहली मंजिल मखदूम समनानी की ऊंट शरीफ, बैठे अपने मुरीदों में, बुए यार मी आयद, मुझे अपने दोस्त की खुशबू आ रही। मुरीदीन कह रहा कौन आ रहा है, देखा कि हजरत मखदूम सुल्तान सैयद अशरफ जहांगीर समनानी तशरीफ लाए। आपने फौरन गले लगाया, बेटा बैठ जाओ फौरन, टाइम कम है, भाई अलाउद्दीन बंगाल में तुम्हारा इंतजार कर रहे हैं। पीर मुर्शिद जिनके हाथ पे बैत होना था, अभी बैत नहीं हुए, वो बंगाल में है और ये ऊंच शरीफ में, उसी वक्त बिठा दिया इबादत रियाजत के लिए, चिल्ला कशी के लिए। मखदूम साहब ने 3 दिन वहां कयाम फरमाया, और बाद रिवायत में आया कि इससे ज्यादा रियाजत मुजाहिदा कराया, सिलसिला चिश्तिया कादरिया की खिलाफत भी अता फरमाई, और सारी नेमतें अता फरमा कर फरमाया अब तक मैंने जितने बुजुर्गों से जो कुछ हासिल किया था सब तुम्हें अता कर दिया, अब तुम फौरन रवाना हो जाओ, भाई अलाउद्दीन बंगाल में तुम्हारा इंतजार कर रहे हैं। किसने बताया इंतजार कर रहे हैं, क्या मोबाइल फोन पे कहा था, कोई फैक्स किया था, पीटीसीएल पे इत्तला दी थी, वायरलेस था, हाँ वायरलेस था, एक रूहानी वायरलेस चल रहा, रूहानी वायरलेस चल रहा है, सारे मशाइखीन जितने भी हैं सबको पता है कि एक शहबाज समनान से परवाज कर चुका है, सब अपनी अपनी जगह बैठे हैं। इन्होंने फैज दिया और रवाना कर दिया, अब यहां से भी पैदल चले और सीधे पहुंचे दिल्ली, हजरत कुतुबुल अख्ताब ख्वाजा कुतुबुद्दीन बख्तियार काकी रहमतुल्लाह अलैह की बारगाह, ان کے مزار مبارک پر حاضری دی. وہاں سے حضرت سلطان المشائخ سلطان نظام الدین اولیاء محبوب الہی ان کے مزار مبارک پر حاضری دی اور ان سے فیوز برکات لے کر روحانی اور پھر وہاں سے روانہ ہو. بہار میں ایک بزرگ ہیں جن کا نام ہے شیخ شرف الدین احمد یحییٰ منیری رحمت اللہ علیہ. وہ بھی اپنے زمانے کے بڑے جلیل القدر بزرگ. ان کے وصال کا وقت قریب, مریدین کو بلایا اور وصیت کی جب میرا وصال ہو جائے نہلا کر کفنا کر جنازہ تیار کر کے رکھ دینا, نماز نہیں پڑھائے کوئی, جنازہ تیار رکھ دینا. ایک سید زیادہ مشرق کی سمت سے آئے گا, وہی میرے جنازے کی نماز پڑھائے گا. اور اس کے اندر تین شرطیں ہوں گی, تین خصوصیات اس کے اندر ہوں. ایک یہ کہ صحیح النسب سید ہوگا, دوسرا یہ کہ سبا قرات کا قاری ہوگا, اور تیسرا یہ کہ تارک السلطنت ہوگا, سلطنت کو ترک کر کے وہ آ رہا ہو. ٹھیک ہے, نہلا کر کفنا کر جنازہ تیار کر کے رکھ دیا. مقتدی کھڑے ہیں, امام کا انتظار ہو رہا. دیکھا دور سے گرد و غبار اٹھتا ہوا نظر آیا, تھوڑی دیر میں مقدم سمنانی پہنچے. لوگوں نے فوراً پوچھا آپ کا نام, فرمایا سید اشرف. تاریخ السلطنت, ہاں بے شک. صحیح النسب سید ہیں, فرمایا ہاں. سبا قرات کے قاری ہیں, ہاں بے شک. آئیے امامت فرما. مقدم سمنانی اسی وقت مصلی امامت پر کھڑے ہوئے, ان کے جنازے کی نماز پڑھائی. اس کے بعد لوگوں نے تدفین کی, دفن کر دیا. جب دفن کر کے مریدین چلے گئے تو مخدوم صاحب وہیں ان کے مزار پہ مراقبہ کرنے کے لیے بیٹھ گئے. فرماتے جب میں نے مراقبہ کیا تو ان کو اپنے سامنے بیٹھا ہوا دیکھا. ظاہری نظر رکھنے والے دفن کر کے جا چکے ہیں اور باطنی نگاہ رکھنے والا فیض حاصل کر رہا. ہمیں تو مٹی کا ڈھیر نظر آتا ہے کہ مزار ہے مٹی ہے, لیکن اگر دل کی آنکھوں سے دیکھو تو مجسم تمہیں بیٹھے ہوئے نظر آئے. فیض حاصل کیا. اور ایک روایت میں یہ بھی آتا ہے کہ آپ کا ایک جبا تھا, وہ آپ نے حضرت مخدوم سمنانی کو دینے کی وصیت کی تھی. اب مریدین کی مرضی نہیں تھی کہ ہم دیں, ہمارے پیر کی چیز ہم دوسرے کو کیوں دے دیں. آپ نے فرمایا بھائی یہ مجھے دے دو. کہا نہیں ہم تو نہیں دیں. فرمایا اچھا اس کو مزار مبارک پر رکھ دو, جو اس کو اٹھا لے وہی لے لے. انہوں نے اٹھا کے مزار پہ رکھ دیا. بڑی کوشش کی اس کو اٹھانے کی, اتنا وزنی ہو گیا کہ کسی سے اٹھا ہی نہیں. آخر میں مخدوم سمنانی نے ایک انگلی سے پکڑ کر اٹھایا, اٹھ گیا. آپ نے وہ جبا اٹھا کر پہنا اور پہننے کے کچھ دیر کے بعد اتار کے ان کو دے دیا. فرمایا اس میں جو کچھ برکات تھی سب میں نے لے لی, اب یہ تم لے لو. واپس ان کو دے. اس کے بعد پھر یہاں سے روانہ ہوئے. ادھر آپ کے پیر و مرشد حضرت علاؤالدین گنج نبات رحمت اللہ علیہ اپنے زمانے کے جلیل القدر بزرگ, بڑے بڑے وزراء عمراء بادشاہ وقت سلاطین, ان کی بارگاہ میں حاضری دینے میں فخر محسوس کرتے تھے. ایسی عظیم شان ہستی. دوپہر کا وقت ہے, سو رہے ہیں, قیلولہ فرما رہے ہیں. عموماً دوپہر کے وقت سونے کا ہوتا ہے. اچانک بیدار ہوئے, مریدین سے کہا وضو کراؤ. انہوں نے فوراً وضو کرایا. چلو ایک آنے والا آ رہا ہے, اس کا استقبال کرنا ہے. حضور کون آ رہا؟ کہا جس کا ہم دو سال سے انتظار کر رہے تھے وہ آج آ رہا. اپنی خانقاہ سے باہر آئے پنڈوا شریف, وہاں سے پالکی میں بیٹھے. اس زمانے میں پالکی ہوتی تھی جس کو چار آدمی اٹھا کر کندھے پہ چلتے تھے, خوبصورت سی ہوتی, اس کی چھت ہوتی تھی, بیٹھنے کے لیے اندر جگہ ہوتی تھی, تو اس میں بیٹھتے تھے. اور پھر وہ کہار جو اٹھاتے تھے انہیں کہار کہتے تھے, مزدور جو ہوتے تھے. چار آدمی اس کے آگے پیچھے سے ڈنڈے نکلے ہوتے تو وہ اپنے کندھے پہ اٹھا کے چلتے تھے. حضرت مخدوم علاؤالدین گنج نبات رحمت اللہ علیہ اس میں تشریف فرما ہوئے اور اپنے شہر پنڈوا شریف سے باہر آ گئے, بالکل باہر کا جو علاقہ, وہاں آ کر تشریف فرما انتظار کر رہے ہیں بے چینی سے. فرما رہے بوئے یار می آیت, بوئے یار می آیت, مجھے اپنے دوست کی خوشبو آ رہی, مجھے اپنے دوست کی خوشبو آ رہی. ये है रूहानी वायरलेस, ये है रूहानी मोबाइल। रूहानी तौर पर इत्तला हो गई कि मखदूम पहुंचने वाले हैं। मुरीद पीर का इंतजार करते हैं और इस मुरीद को देखो कि पीर उनका इंतजार कर रहा, पीर इंतजार कर रहा, और इतने बेचैन हुए कि बिल्कुल रास्ते पर जहां से काफले आते थे वहां खड़े हैं। सामने से देखा काफला आ रहा है, गर्दो गुबार उड़ रहा है। फौरन एक मुरीद को भेजा, दौड़ के जाओ और पूछो इस काफले में सैयद अशरफ नाम के कोई फर्द हैं? वो गया दौड़कर जाके पूछा, वापस आया, हाँ हुजूर एक साहब है। फरमाया इन्हीं का हम इंतजार कर रहे। काफला करीब आया, मखदूम सबनानी उसी वारिफ्तगी के आलम में अजीब कैफियत में जैसे ही पीर मुर्शिद के चेहरे पर नजर पड़ी दीवाना वार दौड़कर उनके कदमों में सर रख दी। हजरत अलाउद्दीन गंजे नबात रहमतुल्लाह अलैह ने मखदूम सबनानी को अपने कदमों से उठाया, फरमाया फर्जन तुम्हारी जगह ये नहीं है, ये है, और अपने सीने से लगा लिया, उनकी पेशानी को बोसा दिया। कहा जिस वक्त तुम समनान से चले थे तरके सल्तनत करके, उस वक्त से आज तक हजरत खिजर अलैह सलाम ने 70 मर्तबा मुझे बशारत दी है कि एक शहबाज समनान से परवाज कर चुका है, सारे मशायखीन ने अपने जाल बिछा दिए हैं, लेकिन मैं उसको आपके पास लेकर आ रहा हूं। मैं तो उस वक्त से तुम्हारा इंतजार कर रहा जब से तुम चले थे। फिर अपने साथ पालकी में बिठाया और फिर खानकाह में लेकर आए, अपने हाथ से चंद लुकमे खिलाए, उसी वक्त बैत किया और उसी वक्त चिल्ला कशी के लिए बिठा दिया। आपने एक हुजरा मखदूम सबनानी को दे दिया, फर्जंद अशरफ ये तुम्हारा हुजरा है, यहीं तुम इबादत और रियाजत करो। फरमाया ठीक है, लेकिन अदब का आलम यह था कि जब सोने के लिए लेटते तो उस मकाम की तरफ पैर नहीं करते थे जहां पीरो मुर्शिद का हुजरा था, कि अगर मैं पैर करूं तो बेद भी हो जाए, दूसरी जाने पैर करके लेट। और हजरत अलाउद्दीन गंजे नबात रहमतुल्लाह अलैह का यह तरीका था कि मुरीदीन की सख्त ड्यूटी लगाई थी उन्होंने खानकाह में, हर मुरीद के लिए एक काम, तुम्हें कुएं से पानी भर के लाना है, तुम्हें जंगल से लकड़ियां काट के लाना है, तुम्हें खानकाह की सफाई करनी है, तुम्हें दरिया बिछाने हैं, जो जो काम थे हर एक के जिम्मे लगा दी। आप खड़े हुए, मखदूम सबनानी, हुजूर मेरे जिम्मे कोई काम? कहा तुमसे खिदमत लेते हुए मुझे शर्म आती है, तुम तो खुद तरके सल्तनत करके आ रहे हो, तुम तो तरके सल्तनत करके आ रहे हो, लोग पीर को नजराना देते हैं, मखदूम सबनानी ने सल्तनत का नजराना पहले ही पेश कर दिया, पूरी सल्तनत को छोड़कर फिर पीर की खिदमत में हाजिर हुआ। ऐशो आराम को छोड़ा, सल्तनत को छोड़ा, इख्तदार को छोड़ा, इख्तियार को छोड़ा, हीरे जवाहरात को छोड़ा, दुनिया को तर्क कर दिया और फिर पीर की खिदमत में पहुंच गया। और पीर भी ऐसा कामिल पीर था कि उसने भरपूर तवज्जो दी और आपको जहांगीर बना दिया। फरमाते हैं एक दिन मैं पीर मुर्शिद की खिदमत में हाजिर हुआ, उन्होंने फरमाया हमने बारगाह रब्बुल इज्जत में एक दरखास्त पेश की और तुम्हारे लिए कोई खिताब आसमानी तलब किया, कोई लकब तुम्हारे लिए कोई खिताब होना चाहिए। आपने फरमाया ठीक है। ये कहकर पीर मुर्शिद मुराकबे में चले गए, गर्दन झुका ली और ऐसे आंखें बंद करके मुराकबे में, फरमाते काफी देर मुराकबा फरमाया, कई घंटे, फजर की अजान से पहले आपने अपना सर उठाया, इतना लंबा मुराकबा फरमाया, रात ही गुजर गई, फजर की अजान से पहले सर उठाया और फिर फरमाया फर्जंद अशरफ मुबारक हो, बारगाह रब्बुल इज्जत से तुम्हें जहांगीर का लकब मिला, जहांगीर का लकब। फरमाते कि उस वक्त अजान हुई, मैंने बाजमात नमाज अदा की और नमाज के बाद जब लोग एक दूसरे से हाथ मिलाते हैं तो जो भी मुझसे हाथ मिलाता था जहांगीर कहके मुझे मुबारकबाद देता, यहां तक के खानकाह के दरो दीवार से जहांगीर जहांगीर की आवाज आ रही। तो उस वक्त हो गए सैयद अशरफ जहांगीर समनानी, नाम मुकम्मल हो गए। सरकार ने अशरफ रखा था, सैयद तो पहले ही थे तो सैयद अशरफ हो गया, लकब मिल गया जहांगीर, और समनानी समनान के रहने वाले तो सैयद अशरफ जहांगीर समनानी। इबादत का सिलसिला जारी रहा। 10 साल अपने पीर मुर्शिद की खिदमत में गुजार दी, 10 साल। और गुजारने के बाद एक दिन फरमाया पीर मुर्शिद ने, बस अब हुक्म रब्बी यही है कि तुम तबलीग दीन के लिए रवाना हो जाओ। कहा हुजूर, मैं चाहता हूं सारी जिंदगी आपके कदमों में गुजारूं। ये है असल पीर की मोहब्बत। आज किसी को चंद तावीज लिखने आ जाए, कोई एक चिल्ला कर ले तो वो सोचता है मैं अपनी अपनी दुकान खोल के अलग बैठ जाऊं, मैं कुछ हो गया, मैं कुछ जान गया। और जो सब कुछ जानता था वो कह रहा है मैं अपनी पूरी जिंदगी पीर के कदमों में गुजारूं। जुदा होना नहीं चाहते हुजूर, मैं चाहता हूं सारी जिंदगी आपके कदमों में गुजार दूं। फरमाया ठीक है, तुम्हारी मोहब्बत अपनी जगह है, लेकिन हुक्म रब्बी यही है कि अब तुम्हारी जात से इस्लाम को भी फायदा हो और मखलूक खुदा को भी फायदा हो। अब जाओ तबलीग दीन के लिए रवाना हो जाओ। फिर भी रोते हुए रुखसत हुए, रोते हुए। और एक अर्ज की, हुजूर ईद में आपके साथ कर लूं, ईद के बाद रवाना हो जाऊं। फरमाया अच्छा चलो इसकी इजाजत। रमजान मुबारक का महीना गुजारा खानकाह में, पंडवा शरीफ में, पीर मुर्शिद की बारगाह में। ईद के दूसरे दिन रवाना हो गए, और पहला सफर आपने किया जौनपुर का। बंगाल से पंडवा शरीफ से रवाना हुए, सबसे पहले जौनपुर पहुंचे। और बुजुर्गों की एक शान है कि जहां भी पहुंचते हैं कभी कोई ऐलान नहीं किया, कभी कोई इश्तेहार नहीं दिया, हम आ रहे हैं आओ हमसे मुलाकात कर लो। किसी बुजुर्ग ने ऐलान कराया, किसी ने इश्तेहार दिया। उस जमाने में ना इश्तेहार थे, ना अखबार थे, ना चैनल थे, कुछ भी नहीं। रूहानियत में खुशबू है, रूहानियत में कशिश है। जिसके अंदर रूहानियत होती है मखलूक खुदा खुद ब खुद पहुंच जाती है। खुशबू फैलती है तो खुद ब खुद सूंघ कर लोग पहुंच जाते हैं। मुश्क, मुश्क खुशबू है ना, उसको कहने की जरूरत नहीं कि मुझे सूंघो। जहां मुश्क होगा लोग खुद पहुंचेंगे, अच्छा यहां खुशबू है। खुशबू खुद बताती है कि मैं हूं। जितने बुजुर्गान दीन और ये कामिलीन हैं, दाता गंजबख्श अली हिजवेरी जब लाहौर में आए तो क्या था, हजरत मुजद्दिद अल-फिसानी सरहंद शरीफ पहुंचे तो क्या था, हजरत बाबा फरीद पाक पट्टन पहुंचे तो जंगल था, मखदूम समनानी कचौचे पहुंचे तो जंगल था, गौसे आजम बगदाद पहुंचे तो क्या था। जो भी बुजुर्गान दीन जहां पहुंचे कुछ नहीं था, लेकिन जब इन्होंने कदम रख दिया मखलूक खुदा खुद वहां पहुंच गए, उसी जंगल को मंगल बना दिया, उसी जंगल को मंगल बना दिया। कोई इश्तेहार नहीं, जाकर बैठे मखलूक खुदा पहुंचना शुरू हो गया, फैज का सिलसिला जारी हो गया। एक राजा हुजूर की खिदमत में हाजिर हो गया, मुझे आपसे बड़ी अकीदत, बड़ी मोहब्बत, मैं कुछ नजर पेश करना चाहता हूं, कुछ नजराना देना चाहता हूं। जिसने सल्तनत को छोड़ दिया वो नजराने लेकर क्या करेगा, उसको तो बातनी सल्तनत मिल गई। नहीं हुजूर मैं पेश करूं। फरमाया अच्छा क्या पेश करें। मेरी जमीन ताहद निगाह है, इतनी मेरी जमीन, इतने मुरब्बे, आप इस टीले पर खड़े हो जाइए, जहां तक आपकी निगाह जाएगी जमीन आपके नाम में लिख दूंगा। आज का कोई आदमी होता तो बड़ा खुश होता, इतनी जमीनें मिल रही हैं, वो और दूर दूर देखता कि मेरी निगाह तो वहां तक जा रही है, वहां तक। मखदूम समनानी ने एक जुमला फरमाया, जहां तक इस फकीर की निगाह जा रही है तू दे नहीं सकता, जहां तक इस फकीर की निगाह जा रही है तू दे नहीं सकता। वो दुनियादार आदमी था, उसने सोचा शायद इनकी निगाह और ज्यादा तेज होगी, लेकिन मेरी जमीन तो बहुत ज्यादा है। कहा नहीं हुजूर मैं दे दूंगा। कहा दे नहीं सकता। नहीं मैं दूंगा। अच्छा देगा, फिर तू भी मेरे साथ खड़ा हो जा, मैं बता दूं मेरी निगाह कहां तक जा रही। खुद टीले पर खड़े हुए, उस राजा को भी खड़ा किया, और जब हाथ का इशारा किया तो रोज़े रसूल नजर आ रहा।
अल्लाह।
کہا فقیر کی نگاہ تو یہاں تک جا رہی ہے، یہاں تک تو دے سکے گا؟ اب قدموں پہ گر گیا، نہیں یہاں تک تو نہیں دے سکتا، یہی تو ہم نے کہا تھا جہاں تک اس فقیر کی نگاہ جا رہی ہے تو دے نہیں سکتا۔ جس نے سلطنت کو چھوڑ دیا، جس نے آرام و آسائش کو چھوڑ دیا، جس نے اقتدار اختیار ہر چیز کو لات مار دی، وہ زمینیں لے کر کیا کرے؟ اس کو تو اب باطنی سلطنت مل چکی ہے، پہلے سروں پر حکومت تھی، اب دلوں پر حکومت، اور ایسی حکومت کہ وصال مبارک کو 700 سال ہو چکے، آج بھی ہم ان کا ذکر مبارک کر رہے ہیں۔ تو اصل حکومت تو یہ ہے، وہ چند دنوں کی حکومت، 10 سال کی حکومت، 20 سال کی حکومت، 25 سال کی حکومت، یہ کیا حقیقت رکھتی؟ بالآخر ختم ہونا ہے، لیکن یہ باطنی حکومت یہ ختم نہیں ہوتی، یہ چلتی رہتی۔ ایک مقام پر پہنچے، ایک بہت بڑے عالم دین، ان کو اپنے علم پر بڑا ناز تھا، بڑا تکبر تھا، میں سب سے بڑا عالم ہوں، اور یاد رکھو جو یہ کہے میں سب سے بڑا عالم ہوں وہ اسی وقت جاہل ہو جاتا، اور جو کہے میں کچھ نہیں ہوں سمجھ لو یہی سب کچھ ہے۔ غرور، تکبر، نخوت، یہ اللہ تعالیٰ کو پسند نہیں ہے، علم کی کوئی حد نہیں۔ لوگ یہ سمجھتے ہیں ہم نے یہ کتابیں پڑھ لی ہم عالم ہو گئے، ہم نے یہ ساری درس نظامیہ کو پڑھ لیا عالم ہو گئے، ان کو پتا نہیں ہے ابھی علم، یہ علم شریعت تم نے پڑھا ہے، علم حقیقت، علم طریقت، علم حقیقت، علم معرفت، عالم ناسوت، عالم ملکوت، عالم جبروت، عالم دنیا، عالم برزخ، عالم اربع، یہ تمام عالم موجود ہیں، اور اس میں سارے علوم موجود ہیں، ابھی تم نے کچھ پڑھا ہی نہیں، کتنی چیزیں ہیں۔ اس لیے کبھی اپنے علم پر تکبر نہ کرو، غرور نہ کرو۔ اللہ تبارک و تعالیٰ نے ہر علم والے کے اوپر ایک علم والا رکھا ہے، فوق کل ذی علم عالم، ہر علم والے کے اوپر ایک علم والا۔ ان کو بڑا ناز تھا، ان کو پتہ چلا حضرت کی شہرت ہو رہی، کہنے لگا اچھا میں ان سے سوال کروں گا، اگر انہوں نے جواب دے دیا تب میں مانوں گا، اور سوال ایسے کروں گا کہ جواب دے ہی نہیں سکیں گے۔ اپنے اوپر غرور تھا نا، ایسے سوال کروں گا۔ حضرت مخدوم سمنانی رحمت اللہ علیہ مجمع عام میں ہیں، خطاب فرما رہے ہیں، یہ کھڑے ہو گئے، قاضی صاحب میرے سوالات ہیں، اگر آپ جواب دے دیں تو میں مان لوں، واقعی آپ ولی کامل ہیں۔ یہ کہہ کے خاموش ہوئے، آپ نے فرمایا کس نے کہا تھا ہاتھ اٹھائے؟ انہوں نے ہاتھ اٹھایا، اور جیسے ہی ہاتھ اٹھایا تو ایسے کا ایسے ہی رہ گیا، ایسا لگا کہ جیسے فضا میں کسی نے ہاتھ پکڑ لیا، اب ہاتھ اسی طرح نیچے کر رہے تو نیچے نہیں ہو رہا، اور زبان بھی بند ہو گئی۔ آپ نے فرمایا اچھا تمہارا پہلا سوال یہ ہے، اس کا جواب یہ ہے، دوسرا سوال یہ ہے، اس کا جواب یہ ہے، تیسرا سوال یہ ہے، اس کا جواب یہ ہے، جتنے سوال وہ ذہن میں سوچ کے آئے تھے، ابھی پوچھے بھی نہیں تھے، میرے مخدوم نے سوال بھی بتا دیے، جواب بھی بتا دیا، اور اس کے بعد وہاں سے روانہ ہو گئے۔ لوگوں نے کہا حضور اس کا ہاتھ وہ تو اسی طرح ہے، فرمایا اچھا نیچے ہو جائے گا، وہ نیچے ہو گیا، لیکن جب ہاتھ نیچے ہوا اور ان کی زبان کھلی، انہوں نے اپنی پگڑی امامہ کھولا، کھول کر اپنے سر میں، اپنے گلے میں ڈال لیا، اور ننگے پیر ننگے سر دیوانہ بار چلے جا رہے ہیں مخدوم سمنانی کے پیچھے، دیوانہ بار چلے جا رہے ہیں، لوگ دیکھ رہے ہیں اپنے وقت کا شیخ الحدیث، اپنے وقت کا قاضی القضا، ایک مرد قلندر کے پیچھے جا رہا۔ فرمایا بس یہی علم ہے تمہارا، یہ تو کچھ بھی نہیں ہے، جا کے قدموں میں سر رکھ دیا، حضور میں کچھ نہیں، آپ سب کچھ۔ توبہ کی، آپ نے ان کو بیعت کیا، سلسلہ اشرفیہ میں داخل کیا، پھر اپنی نگاہیں ولایت سے ظاہر اور باطن کو پاک کیا، اور ان کو بھی ولی کامل بنا دیا۔ آپ کی خصوصیت تھی، جہاں جاتے تھے ذکر کراتے، ذکر ہوتا ہے نا، ذکر لا الہ الا اللہ، ذکر ہو رہا تو اس میں ایک ذکر ہے حق ہو، حق ہو ہم کرتے نا، ذکر ہوا، مریدین کا مجمع تھا، آواز باہر تک گئی، ایک عالم صاحب برابر کے مکان میں رہتے تھے، انہوں نے دیکھا غو غو کی آواز آ رہی ہے، کہنے یہ غو غائی لوگ کہاں سے آ گئے، غو غو کرنے والے کہاں سے آ گئے، اپنی بیوی سے کہہ رہے ہیں یہ کہاں سے آ گئے۔ انہوں نے کہا بھائی ایک پیر صاحب آئے ہیں، ایک مرد قلندر، ان کا نام سید اشرف، وہ آئے ہیں برابر، وہ ذکر کرا رہے تھے، تو بڑے ہنسے، مذاق اڑایا، یہ غو غو کرنے والے کہاں سے آئے ہیں۔ یہ کہہ کر خاموش ہو گئے. اور جس وقت انہوں نے یہ بات کہی تیسرا کوئی نہیں تھا, وہ خود تھے اور ان کی بیوی بس, اور کوئی نہیں. اس کے بعد بیوی سے کہا میں کل ایک بزرگ یہاں پر ہے ان کے مزار پہ میں جاؤں گا. ادھر مخدوم سب نانی نے اپنے مریدین سے کہا کل ہم جتنے بزرگان دین ہیں ان کے مزارات پر حاضری دیں گے. سب نے کہا حضور ہم بھی چلیں گے. فرمایا ٹھیک ہے چلو. یہ پہلے پہنچے, مخدوم صاحب بعد میں پہنچے. ایک بزرگ کا مزار تھا تو یہ فاتحہ پڑھ کے باہر نکل رہی تھی اور حضرت مخدوم سب نانی اندر داخل ہو رہے تھے. انہوں نے غور سے دیکھا تو چہرے سے نور ولایت چمک رہا. ایک دم دیکھ کر شیطر ہو گئے اور رعب اور جلال کی وجہ سے پوچھ نہ سکے. تو ایک مرید سے پوچھا یہ کون ہے, یہ صاحب جو ہیں کون ہیں, کہاں سے آئے ہیں؟ مخدوم سمنانی نے پیچھے مڑ کر دیکھا ہم غو غو کرنے والے لوگ ہیں, ہم غوغائی لوگ ہیں. اب تو پیرے تلے زمین نکل گئی. اور ان کو کیسے پتہ چل گیا؟ یہ تو میں نے اپنی بیوی سے کہا تھا. یہ کہہ کے آپ آگے بڑھ گئے, اب یہ پیچھے پیچھے اپنا راستہ ہی بھول گیا. مجھے کہاں جانا ہے؟ جا کے حضور مجھے معاف کر دے, قدموں پہ سر رکھ. بے شمار کرامات آپ کی اس طرح ہیں. کش اتنا تھا کہ کسی کے دل میں ذرا سا بھی خطرہ آیا اور آپ نے فوراً اس کو بیان کر دیا. فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے اتقوا فراست المؤمن فإنه ينظر بنور اللہ. مومن کی فراست سے ڈرو, اس لیے کہ وہ اللہ کے نور سے دیکھتا. اب یہ لائٹ روشن ہے, یہ بھی نور ہے. اس نور میں ہم کیا کچھ دیکھ رہے ہیں؟ اور بڑی ایک ہیوی لائٹ لگا دو رات کے وقت تو سوئی بھی گر جائے تو اس کو اٹھا لو. جتنا پاور زیادہ ہوگا اتنی زیادہ واضح چیز نظر آئے گی. تو یہ جتنا پاور زیادہ ہوگا یہ سب کچھ انسان کا بنایا ہوا ہے. یہ جتنی لائٹیں ہیں یہ سائنس کی ایجاد ہے, انسان نے بنائی ہے. جب انسان کے بنائے ہوئے نور سے سب کچھ دیکھ سکتے ہو تو جو اللہ کے نور سے دیکھ رہا ہو وہ کیا کچھ دیکھے؟ انسان کے بنائے ہوئے نور سے تم صرف ظاہر کو دیکھ سکتے ہو اور اللہ کے نور سے قلب کو دیکھ سکتے ہو, باطن کو دیکھ سکتے ہو. اتقوا فراست المؤمن فإنه ينظر بنور اللہ. مومن کی فراست سے ڈرو, اس لیے کہ وہ اللہ کے نور سے دیکھتا. تو جب اس کے پاس بیٹھو گے وہ چہرے پر نظر ڈالے گا اور دل کی بات بتا دے گا. یہ کیفیت مہار صورت حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی کی کرامت کرامات کمالات بے شمار ہیں. آپ کے پیر و مرشد نے آپ کو وہ مقام دکھا دیا تھا جہاں آپ کا مزار مبارک بننا تھا. 120 سال کی عمر پائی مخدوم سمنانی اور پوری دنیا کا 3 مرتبہ چکر لگایا, 3 مرتبہ عجیب عجیب مقامات کو دیکھا. اگر آپ کا صرف سفر نامہ ہی لکھ دیا جائے تو وہ بھی عجیب و غریب. عجیب عجیب مخلوقات کا مشاہدہ کیا, لوگوں کو دیکھا, ان کے احوال کو دیکھا. آپ نے لطائف اشرفی میں ان کا ذکر کیا. وقت کیونکہ مختصر ہے, مغرب کے اذان کا وقت ہو رہا ہے, اس لیے میں بالکل آپ کے وصال کا صرف بیان کر رہا ہوں. اس مقام پر پہنچے, ایک جادوگر وہاں تھا, مریدین کو بھیجا, فرمائے اسے کہو کہ حکم ربی سے یہ جگہ ہمیں ملی ہے لہذا جگہ خالی کر دو. اس نے کہا نہیں میں خالی نہیں کروں گا, یہ میرا مقام ہے. کچھ پڑھ کے پھونکا, مریدین کے جسم میں چیوٹیاں پیدا ہو گئیں, گوشت کھانے لگی. انہوں نے پکارا یا مخدوم آپ نے وضو کا پانی پھینکا, وہ اس کا سارا حربہ ختم ہو گیا. اسی طرح مختلف چیزیں کرتا رہا, آپ دور ہی سے اس کے سارے جادو کو رفع کرتے رہے یہاں تک کہ اس کو بالکل جادو اس کا سلب کر لیا, ایک عام آدمی ہو گیا, قدموں پر گر گیا. اس نے نہ صرف یہ کہ توبہ کر کے مسلمان ہوا بلکہ بیعت کر کے سلسلہ اشرفیہ میں داخل ہوا. پھر آپ نے اس کو چلہ کشی کرائی, خلافت عطا فرمائی اور اس کے ذریعے بھی لوگ دین اسلام میں داخل. پھر آپ نے وہاں ایک حجرہ بنایا, اس کا نام وحدت آباد رکھا. مریدین کے لیے حجرے بنائے, ان کا نام کثرت آباد رکھا اور پورے علاقے کا نام روح آباد رکھا. وہ ایک پرفضا مقام ہے, 3 مقام, 3 طرف پانی ہے, 1 طرف خشک راستہ ہے. فرمایا میں نے اللہ رب العزت کی بارگاہ میں یہ دعا کی ہے کہ کوئی بھی شخص دنیا بھی حاجت لے کر یا دین بھی حاجت لے کر میرے مزار پر آئے گا انشاءاللہ خالی نہیں جائے گا, جھولیاں بھر کے لے کے جائے گا. اور میری یہ دعا بارگاہ رب العزت میں قبول ہو چکی ہے, یہ قبول ہو چکی ہے. اور اس کا اثر یہ ہے کہ وصال مبارک کو 700 سال ہو چکے, جو بھی گیا جس نیک نیتی کے ساتھ گیا اس کی مراد پوری ہوئی. یہ مقدوم سمنانی کا فیض ہے. الحمدللہ ایسا نہیں, ہم ان کے سلسلے میں داخل ہیں, ہم ان کی غلامی میں داخل ہیں, اور ان کی غلامی پر ہم فخر کرتے ہیں کہ اللہ تبارک و تعالی نے ایسی عظیم ہستی کی غلامی میں ہمیں رکھا. انشاءاللہ انہی کے جھنڈے تلے قیامت میں اٹھیں. آئیے دعا کریں, اللہ رب العالمین ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرمائے. یا اللہ ہماری نمازوں کو قبول فرما, یا اللہ ہمارے سجدوں کو قبول فرما, یا اللہ جو بیمار ہیں انہیں شفا کامل عطا فرما, جو کسی پریشانی میں مبتلا ہے ان کی پریشانیوں کو دور کر دے, جو قرض دار ہیں انہیں بارہ قرضے سے دوشی فرما, جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما, جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا. اے الہ العالمین, یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے تیرا ذکر کرنے کے لیے, اس نشست میں شرکت کرنے کے لیے یہاں حاضر ہوئے, مولا ان سب کی حاضری کو قبول فرما, مولا ان سب پر اپنی رحمتیں برکتیں نازل فرما, مولا ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما, ان سب کے روزگار میں ترقی عطا فرما, ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. اے الہ العالمین, حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی رحمت اللہ تعالیٰ علیہ کے مرکز مبارک پر بے شمار رحمتیں نازل فرما, اور ان کی نالان پاک سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما. ہمیں ان اولیاء کرام کے محبت میں زندہ رکھ, اور انہی کی محبت میں موت عطا فرما. حضور علیہ الصلوۃ والسلام کی سچی محبت ہمارے دلوں میں پیدا فرما, اسی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا فرما. وآخر دعوانا الحمدللہ رب العالمین.